اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ گزشتہ جو ہماری نشست تھی اس میں ہم قرآن کریم کی جو آیت تھی اور جو اس میں آیت کا حصہ ہے وَنَحْنُ لَهُ عَابِدُونَ، اس کو ہم صوفیانہ طریقے سے دیکھ رہے تھے کہ اس میں کیا اشارہ ہے۔ یہاں عابدون سے مراد عارفین ہیں، اور عارفین کون ہیں؟ جو اللہ سے محبت کرتے ہیں، اللہ کو پہچانتے ہیں۔ عابد وہ ہے جو اللہ کو معبود سمجھ کر صرف اس کی رضا طلبی کے لیے عبادت کرے، اس میں کوئی اور لالچ نہ ہو۔ اس حوالے سے گفتگو کرتے ہوئے ہم نے مختلف حوالے دیے۔ اسی بات کو آگے بڑھاتے ہوئے ہم یہ دیکھیں گے کہ جو قرآن کریم کی جو آیات بیان کی گئی ہیں اور جو آیات پڑھی گئی ہیں، ان میں قل اتحاجوننا، اس کا کیا مقصد ہے؟ اس کا شان نزول کیا ہے؟ کیوں نازل ہوئی ہے؟ اس کو ہم اپنے سامنے رکھیں گے۔ اس آیت کا شان نزول یہ ہے کہ یہود و نصارہ کہتے تھے کہ انبیاء علیہ السلام ہم میں سے اور ہمارے دین پر تھے، اور ہمارا دین سب سے پہلے ہے، اور اللہ تعالیٰ نے فرمایا کہ میرے محبوب صلی اللہ علیہ وسلم، یہود و نصارہ سے فرمائیے، کیا تم ہمارے ساتھ مجادلہ و مخاصمت کرتے ہو، یعنی لڑائی کرتے ہو؟ فی اللہ، اللہ تعالیٰ کے دین کے بارے میں، اور دعویٰ کرتے ہو کہ تمہارا دین حق ہے، یعنی یہودیت و نصرانیت، اور پھر اس پر یہ بھی امید رکھتے ہو کہ تم جنت میں جاؤ گے، اور پھر تم یہ بھی چاہتے ہو کہ سارے لوگ یہودی و نصرانی ہو جائیں، کیونکہ تم اپنے آپ کو درست سمجھتے ہو۔ جبکہ ارشاد ہوتا ہے کہ وہوا ربنا وربکم، حالانکہ جھگڑے کی کوئی بات ہی نہیں ہے، کیونکہ وہی ہمارے اور تمہارے تمام کاموں کا، تمام امور کا مالک ہے۔ تو پھر یہ کیوں سوچتے ہو کہ ہم یہودی ہیں، ہم نصرانی ہیں، ہم مسلمان ہیں؟ جب رب ایک ہے تو پھر یہ بات کرو کہ ہمارا اور تمہارا رب ایک ہے، تو وہ جس کو چاہے، جس طرح چاہے نواز دے، یہ بات ہونی چاہیے۔ لیکن ان کے ذہن میں یہ بات آ گئی کہ نہیں، ان کا رب کچھ اور ہے، ان کا مسلک کچھ اور ہے، ان کا رویہ کچھ اور ہے، ان کا انداز کچھ اور ہے۔ جب یہ بات آ گئی تو پھر معاملات خراب ہوئے۔ اسی لیے قرآن میں ارشاد ہوا ولنا اعمالنا، ہمارے لیے نیکی ہے جو اس کے حکم کے مطابق ہے، جیسا حکم دے گا ہم وہ نیکی کریں گے۔ ولکم اعمالکم، تمہارے لیے تمہاری، تمہارا عمل ہے، چاہے تم برائی کرو، چاہے تم دعویٰ کرو، چاہے تم اپنی بات سے پھر جاؤ، جو تم عمل کرو گے اس کا اجر تمہیں ملے گا۔ وَنَحْنُ لَهُ، اور ہم اللہ تعالیٰ کے لیے، مُخْلِصُونَ، اس کی عبادت میں مخلص ہیں، کہ ہمیں سوائے اللہ تعالیٰ کی ذات کے کسی کی طلب نہیں۔ بس تم کیسے دعویٰ کرتے ہو اور اپنے مذہب کی حقیقت پر جھگڑتے ہو کہ صرف تم ہی جنت میں جاؤ گے، حالانکہ اصل میں تم مشرک ہو، یعنی تم نے اللہ کے احکامات کو چھوڑ دیا ہے۔ اور مشرک کن معنوں میں ہو؟ کہ تم نے اخلاص کو چھوڑ دیا، اور جب اخلاص کو کوئی چھوڑ دے تو وہ بھی مشرک کہلاتا ہے۔ دراصل اخلاص کے معنی ہے اپنے فعل کو مخلوق کی ریا سے پاک رکھنا، یعنی مخلوق کے دکھاوے سے پاک رکھنا۔ ام تقولون، یہاں ام عربی زبان کا جو استعمال ہوا ہے وہ حمزہ کا عوض ہے، یعنی حمزہ کے بدلے میں استعمال کیا گیا ہے۔ ہونا یہ چاہتا اتقولون، اتقولون کے بارے میں کیا تم کہتے ہو، کیا تم کہو گے، جو کہ اتحا، یہ جب استعمال کیا اتحاجوننا، تو اس میں اس کے معنی ہوتے ہیں امر کے، یعنی حکم دینے کے ہوتے ہیں۔ اب اس کا مقصد یہ ہوا کہ تم دو احکامات میں سے کسے پسند کرتے ہو، یا تو حجت کو اور دلیل کو، یا کچھ اور۔ تو حجت اور دلیل اگر پیش کرتے ہو تو مضبوط دلیل پیش کرو کہ واقعی تم حق پر ہو، جیسے کہ تم گمان کرتے ہو، یا یہ مانو کہ تم اندھی تقلید میں پھنسے ہوئے ہو اور خواہ مخواہ انبیاء علیہ السلام پر الزامات لگاتے ہو، اور یہ کہتے پھرتے ہو کہ بے شک ابراہیم، اسماعیل، اسحاق، یعقوب علیہ السلام یہود و نصارہ تھے۔ ان ابراہیم و اسماعیل و اسحاق و یعقوب والاسباط، اسباط یعنی یعقوب علیہ السلام کے پوتے یعنی ان 12 صاحبزادوں کے اولاد۔ صاحب زجاج فرماتے ہیں کہ اس بات اسحاق بمنزلہ قبائل کے ہے، یعنی اسحاق علیہ السلام کی اولاد کو سبت یا سبت، اور اسماعیل علیہ السلام کی اولاد کو قبیلہ کہا جاتا ہے۔ کانو ہودن او نصارا، تم کہتے ہو کہ وہ حضرات یا تو یہودی تھے یا نصارا تھے، ہم ان کے مقتدی ہیں۔ اس آیت میں ان دونوں باتوں کا انکار ہے، یعنی ایسی باتیں کیوں کہتے ہو کہ جو وہ توریت اور انجیل کے نزول سے پہلے گزر چکے ہیں، یعنی نہ تو توریت اس وقت آئی تھی نہ انجیل اس وقت آئی تھی، یہ تو پہلے کے انبیاء علیہ السلام جو گزر گئے ہیں، تو وہ یہود و نصارہ کیسے ہو گئے؟ قل انتم، اس میں عربی زبان میں قل کہہ کر یہ بتلایا کہ آپ فرما دیجئے، انتم استفہام تقریر ہے یہ، اور توبیخ کے لیے عربی زبان میں، سختی کے لیے، شدت کے لیے استعمال ہوتا ہے جب یہ انداز عربی زبان میں استعمال کیا جائے۔ اعلم، کیا تم ان کے دین کو زیادہ جاننے والے ہو؟ ام اللہ، یا اللہ تعالیٰ زیادہ علم والا ہے؟ ومن اظلم ممن کتما، اور کون زیادہ ظالم ہے؟ اس میں بات تو یہ ہے کہ تم میں سے اور کوئی زیادہ ظالم نہیں، اس میں استفہام یعنی سوال نفی کی صورت میں استعمال کیا گیا ہے۔ ممن کتما یعنی چھپاتا ہے، کون چھپاتا ہے، یعنی اس سے زیادہ کون ظالم ہوگا کہ جو حق بات کو چھپاتا ہو۔ شہادتن، شہادت کو، شہادت سے مراد کیا ہے؟ گواہی، سچائی، حقیقت۔ عندہ، جو اللہ کو معلوم ہے۔ من اللہ، یعنی اللہ سے گواہی چھپانے والا بہت بڑا ظالم ہوتا ہے۔ یہ دونوں صفات استعمال ہوئی ہیں یہاں پر، عندہ اور من اللہ۔ عندہ یعنی اللہ کی جانب سے، اور من اللہ بھی اللہ ہی کی جانب سے ہے، اور ان کا موصوف شہادت ہے، یعنی ایسی شہادت جو اسے معلوم ہے اور وہ اللہ تعالیٰ سے صادر ہونے والی ہے، یعنی ایسی گواہی جو اللہ تعالیٰ کی طرف سے آنے والی ہے اس بات کے حق میں کہ اہل کتاب تم جانتے ہو، تمہیں معلوم ہے کہ تمہیں یہ اچھی طرح جانتے ہو کہ حضرت ابراہیم علیہ السلام اور ان کی اولاد علیہ السلام پکے سچے مسلمان تھے، اور اس کی خبر اللہ تعالیٰ نے تمہیں تمہاری کتاب میں بیان فرمائی ہے جسے تم چھپاتے ہو اور حقیقی گواہی کے خلاف ظاہر کرتے ہو، اس لحاظ سے تم میں سے اور کون زیادہ ظالم ہے کہ تم اللہ کی تکذیب کی جرات کرتے ہو، اللہ کو جھٹلانے کی جرات کرتے ہو، جبکہ اس نے کچھ کہا ہے تم اس کے خلاف بیان کرتے ہو۔ اسی لیے کہا گیا ہے قرآن کریم میں کہ وَمَا اللَّهُ بِغَافِلٍ عَمَّا تَعْمَلُونَ، اور اللہ تعالی تمہارے کردار سے بے خبر نہیں ہے۔ آئیے ایک حدیث مبارکہ دیکھتے ہیں اور اس کو سمجھنے کی کوشش کرتے ہیں۔ ضمن میں حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ رسول کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ کبیرہ گناہوں میں سے سب سے بڑا گناہ شرک اور جھوٹی گواہی اور شہادت کو چھپانا ہے۔ اللہ تعالیٰ فرماتا ہے کہ جو حق کو چھپاتا ہے اس کا دل عاصم ہے، یعنی اس کا دل مسخ ہو جائے گا، نعوذ باللہ من ذلک۔ تلک امتن، یعنی انبیاء علیہ السلام کی جماعت، امت کہتے ہیں جماعت کو۔ قد خلت، گزری ہے موت کے ذریعے، لہا ما کسبت، ان کے لیے وہ اعمال صالح ہیں جو انہوں نے کیے، ولکم ما کسبتم، اور تمہارے لیے وہ اعمال ہیں جو تم کر رہے ہو۔ ولا تسألون عما كانوا يعملون، یعنی کوئی کسی کے عمل سے نہ پوچھا جائے گا، ہر ایک اپنے عمل سے سوال کیا جائے گا، پھر اسے جزا دی جائے گی۔ اب ایک سوال یہاں پیدا ہوتا ہے کہ آیات کی تکرار کیوں کی گئی ہے، یعنی پہلے یہ مفہوم بیان کر دیا گیا پھر دوبارہ بیان کیا گیا، آخر اس کی وجہ کیا ہے؟ اس کا جواب عالمانہ یہ ہے کہ مبالغہ ہے ان کی تردید میں کہ تم جو اپنے آبا و اجداد کے کردار کی وجہ سے فخر کر رہے ہو وہ بیکار ہے، انہیں بتایا جا رہا ہے اور انہیں اللہ کی جانب سے ڈر سنایا جا رہا ہے کہ تم اپنے اعمال کا محاسبہ کرو، ورنہ تمہیں اپنے نسب کا کوئی فائدہ نہیں ہوگا، کیونکہ جب سور پھونکا جائے گا تو اس کے بعد نسب ختم ہو جائے گا۔ آئیے ایک حکایت جو بہت ہی خوبصورت حکایت ہے، ہارون رشید کی، بادشاہ وقت تھا، بڑا زبردست پڑھا لکھا آدمی تھا، اپنے وقت کا علماء سے رب ضبط رکھتا تھا یہ شخص. زمین کھا گئی آسماں کیسے کیسے, بڑی حکایات ہیں ہارون رشید کی, پڑھیے گا کبھی اگر تاریخ کا موقع ملے پڑھنے کا. تو میں یہاں ایک حکایت بیان کرتا ہوں کہ ہارون رشید حج سے فراغت کے بعد چند دنوں کے لیے کوفہ میں ٹھہر گیا, یعنی جو بادشاہ وقت تھا یہ کوفہ میں آ کے رک گیا. کوفہ ایک شہر ہے عراق میں. جب وہ باہر نکلا تو اسے راستے میں بہلول, بہت نام سنا ہوگا آپ نے, بہلول نام کیا ہے؟ بہلول کے لیے کہا جاتا ہے کہ یہ ایک دیوانے تھے, ایک مست تھے, ایک اللہ کے ولی تھے, ایک برگزیدہ تھے, اپنا ہوش نہیں تھا, لیکن آسمانوں کی چیزوں کو دیکھا کرتے تھے اللہ کے دکھانے پر, اور بظاہر یہ ایسے نظر آتے تھے جن کو پاگل کہتے تھے. لیکن دیکھیے اللہ اکبر کتنا خوبصورت واقعہ ہے, اس کو سنیں. کہ راستے میں بہلول مجنون ملے, انہوں نے بڑی آواز میں, بہت زور سے آواز میں تین بار کہا, اے ہارون الرشید, ہارون الرشید, ہارون الرشید. ہارون الرشید نے تعجباً پوچھا, کون ہے جو مجھے پکار رہا ہے؟ لوگوں نے کہا, بہلول مجنون, یعنی بہلول تو نام ہے, مجنون کا مطلب پاگل, یعنی وہ جو پاگل بہلول ہے وہ پکار رہا ہے. بادشاہ وقت رک گیا, رکنے کے بعد حکم دیا کہ پردہ ہٹا دو, کیونکہ پہلے زمانے میں جب بادشاہ کو نکالتے تو پردے وغیرہ کے اندر رکھ کر بڑے اعزاز اکرام اور تکریم کے ساتھ, چنانچہ پردہ ہٹانے کا حکم دے دیا. اور اس کی عادت تھی کہ وہ لوگوں سے ہمیشہ با پردہ ہو کر کلام کرتا تھا, سامنے آ کر بات نہیں کرتا تھا, ہمیشہ پردے میں رہ کے بات. اس نے بہلول سے کہا, کیا تو مجھے نہیں جانتا؟ بہلول نے جواب دیا, ہے میں جانتا ہوں, خوب جانتا ہوں, تو وہ ہے کہ اگر کوئی مشرق میں ظلم کرے اور تو مغرب میں ہو تب بھی تجھ سے اللہ تعالی اس کے متعلق پوچھے گا. اللہ اکبر, کتنی بڑی بات کہی ہے. جس کو آپ دیوانہ کہتے ہیں, یہ دیوانے نہیں ہوتے, یہ اللہ والے لوگ ہوتے ہیں جو لمحے لمحے کی خبر رکھتے ہیں, اور ایسی اللہ تعالی کی طرف سے ان کے سامنے کائنات کی ہر تصویر, ہر شے, ہر راز نمایاں ہوتا ہے. کہ جس کو لوگ دیوانہ کہتے ہیں, لوگ دیوانے ہیں, یہ کہاں دیوانے ہیں, یہی تو عقل والے ہیں, یہی تو ہوش والے ہیں, ہم بے ہوش ہیں کہ جو ہم اللہ والوں کو پہچانتے نہیں ہیں. سوال کیا کیا بادشاہ وقت نے؟ بادشاہ وقت نے پوچھا کہ تو مجھے جانتا نہیں ہے, میں کون ہوں؟ اس نے کہا, میں جانتا ہوں, تو وہ ہے کہ اگر کوئی مشرق میں ظلم کرے اور تو مغرب میں ہو تو تب بھی تجھ سے اللہ تعالیٰ اس کے متعلق پوچھے گا. ہارون رشید نے کہا, تو میرا حال کیسے جانتا ہے؟ بہلول نے کہا, میں تیرے حال کو اللہ کی کتاب کے سامنے پیش کرتا ہوں, اور اس میں ہے کہ ابرار جنت میں ہوں گے اور فجار جہنم میں ہوں گے. ابرار سے مراد نیک لوگ جنت میں ہوں گے, فجار جو گناہگار لوگ ہیں وہ جہنم میں ہوں گے. ہارون الرشید نے کہا, ہمارے اعمال کس طرح ہوں گے؟ بہلول نے, یعنی اس دیوانے نے کہا, دیوانہ میں نہیں کہوں بلکہ یوں کہوں کہ اس اللہ والے نے کہا, اللہ تعالی متقین کے اعمال قبول کرتا ہے. ہارون الرشید نے کہا, ہماری قرابت جو کہ رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ ہے, اس کا کیا حال ہوگا؟ قرابت کا مراد ہماری جو رشتہ داری نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ ہے, تو اس کا کیا حال ہوگا؟ بہلول نے کہا, جب سور پھونکا جائے گا تو تمام حسب نسب منقطع ہو جائیں گے, کٹ جائیں گے. ہارون الرشید نے کہا, حضور اکرم صلی اللہ علیہ وآلہ وسلم کی شفاعت کہاں جائے گی؟ بہلول نے کہا, اس دن شفاعت نفع نہیں دے گی مگر اللہ تعالیٰ جس کے متعلق اجازت دے گا اور جس سے وہ راضی ہوگا, اور اللہ تعالیٰ نبی کریم صلی اللہ علیہ وسلم کو اجازت دے گا تاکہ وہ گناہگاروں کی بخشش کرائیں, لیکن شرط یہ ہے کہ لوگوں جو غفلت میں ہو اگر نیکی کی طرف آ جاؤ اور آج عمل صالح کر لو تو کل نبی کریم صلی اللہ علیہ وسلم اس عمل کی بنیاد پر اگر کمی رہ گئی ہے تو اس کو پورا کر دیں. لیکن اگر کوئی یہ کہے کہ میں نماز ہی نہ پڑھوں, روزہ ہی نہ رکھوں, زکوٰۃ ہی نہ دوں, حج ہی نہ کروں اور میری بخشش ہوگی, تو گناہ کا جو ارتکاب کیا گیا ہے اس کی سزا تو ملے گی، اور جو شخص بہلول کے بقول گناہگار ہو اور اللہ سے معافی مانگ لے اور گناہ کی طرف نہ جائے تو پھر اسے اللہ تعالیٰ معاف کر دیتا ہے اور وہ جنت کا حقدار ہوتا ہے۔ یہ گفتگو جو بہلول کی اور عباسی خلیفہ ہارون الرشید کی ہوئی، اس سے کچھ اصول نکلتے ہیں۔ ایک تو یہ کہ جو ہمارے ارد گرد ہم جن کو دیوانہ سمجھتے ہیں ہم ان کی عزت کریں، ہم ان کو بدتمیزی سے پیش نہ آئیں، ہمیں کیا معلوم اللہ کے نزدیک کیا مرتبہ ہے۔ دوسری بات یہ کہ صاحبان علم وہ ہے کہ جن کے دلوں کو اللہ نے منتخب کر لیا اور جن کے دلوں کو اللہ نے ذکر کے ذریعے جاری کر دیا۔ جن کے دل جاری ہو جائیں ان کی زبانیں بھی جاری ہو جاتی ہیں، اور جب وہ کلمات کہتے ہیں تو اللہ کے کہے پر کہتے ہیں، اپنی جانب سے کچھ نہیں کہتے۔ حضرت جنید قدس سرہ العزیز فرماتے ہیں کہ اخلاص اور بندے کے مابین راز ہے کہ فرشتے کو بھی پتا نہیں چلتا کہ اسے لکھ سکے، نہ ہی شیطان کو خبر ہوتی ہے کہ اسے خراب کر سکے۔ آپ سمجھے میرے عزیزوں کہ کیا بات کہی گئی ہے۔ اس سے مراد یہ ہے کہ اخلاص سے مراد یہ ہے کہ جب انسان اللہ کے ساتھ مخلص ہو جاتا ہے، اس کی عبادت کرتا ہے، کسی کو شریک نہیں کرتا، شرک نہیں کرتا، اور بندہ اپنے آپ کو اللہ کے سامنے پیش کر دیتا ہے اور ہمیشہ ذکر میں مصروف رہتا ہے، تو فرشتہ بھی سوچتا ہے کہ کتنی نیکیاں لکھوں، یہ تو لمحہ لمحہ نیکی ہی کر رہا ہے۔ اور شیطان بھی دھوکہ کھا جاتا ہے۔ کیا کھاتا ہے دھوکہ؟ کہ شیطان کی سمجھ میں نہیں آتا کہ اسے میں کہاں سے روکوں، یہ تو ایک لمحے کے لیے بھی میری طرف دیکھتا ہی نہیں ہے، تو میں اس کو گناہ کی طرف اکساؤں کیسے۔ ہم سب کو سمجھنا چاہیے کہ کتنی اہم بات ہے یہ کہ عبادت جب دل یا ہمارا قلب جاری ہو جاتا ہے اور ہمارے قلب میں اللہ کا ذکر جاری و ساری ہو جائے تو پھر ہمارے وجود میں ایک روشنی پیدا ہوتی ہے، اور یہ روشنی اللہ کی محبت کی اور اخلاص کی ہوتی ہے۔ کچھ مسائل اس میں آتے ہیں جو ابھی ہم نے گفتگو کی ہے، کیونکہ بغیر مسائل کے سمجھے ہوئے ہم اپنی بات کو آگے نہیں بڑھا سکتے۔ حضرت فضیل فرماتے ہیں کہ عمل کو لوگوں کی خاطر ترک کرنا بھی ریا ہے، اور لوگوں کی خاطر عمل کرنا شرک ہے، لیکن اخلاص دونوں کو خلاصی دیتا ہے۔ مثال کے طور پر، اب یہ بات ذرا سمجھ لیجئے، بہت اہم بات ہے، حضرت فضیل بن عیاض کی بات ہو رہی ہے رحمۃ اللہ تعالیٰ علیہ۔ اس سے مراد کیا ہے؟ مثال طور پر کوئی یہ کہے کہ اچھا جناب میں شراب چھوڑ دیتا ہوں، میں سگریٹ چھوڑ دیتا ہوں، جھوٹ بولنا چھوڑ دیتا ہوں، صرف اس لیے کہ لوگ برا مانتے ہیں، کیونکہ سوشل ایول ہے یہ، یا سوسائٹی میں اس کو اچھا نہیں سمجھا جاتا، یا مسلمان مجھے اچھا نہیں سمجھتے، میں چھوڑ رہا ہوں، یہ بھی دکھاوا ہے، یہ اللہ کے نزدیک قبول نہیں ہے۔ اور لوگوں کو صرف دکھانے کے لیے، اوہو میں جبہ پہن لوں، داڑھی رکھ لوں، نماز پڑھوں تاکہ لوگ میری طرف آئیں اور لوگ مجھے بہت نیک پارسا اللہ والا سمجھیں، یہ بھی ریاکاری ہے، یہ ایسا عمل کرنا شرک ہے۔ لیکن اگر یہ دونوں اعمال کیے جائیں اور دل میں یہ نیت ہو کہ اللہ مجھ سے خوش ہو جائے کیونکہ اللہ کے لیے مخلص ہو کر میں کر رہا ہوں، جیسے کہ قرآن نے فرمایا مخلصین لہ الدین، کہ یہ وہ لوگ ہیں کہ جو اخلاص نیت کے ساتھ، پاکیزہ نیت کے ساتھ صرف اللہ کے لیے عمل کرتے ہیں، کسی کو دکھانے کے لیے نہیں کرتے، اور جب ایسا ہو جائے تو پھر سمجھیں کہ اللہ کے مقبول بندوں میں ان کا شمار ہو جاتا ہے۔ ایک مسئلہ تاتار خانیہ جو معروف کتاب ہے، تاتار خانیہ، اس میں بیان کیا گیا ہے کہ نماز شروع تو کی خلوص سے لیکن بعد میں دکھاوا آ گیا تو یہ ریا نہیں ہے۔ ریا یہ ہے، یعنی دکھاوا یہ ہے کہ اگر لوگوں سے علیحدہ ہوتا تو نماز نہ پڑھتا، یعنی اگر خلوص نیت کے ساتھ نماز شروع کر دی اس کے بعد دل میں کوئی خیال آیا تو یہ ریاکاری نہیں ہوئی، کیونکہ خلوص سے شروع کیا ہے۔ اور جو شخص اکیلے میں نماز نہ پڑھے تو یہ ریاکاری ہے کہ لوگوں کے سامنے نماز پڑھ رہا ہے اور اکیلے میں نماز نہیں پڑھ رہا۔ ایک اور مسئلہ کہ لوگوں کے سامنے ہوتا ہے فرد کوئی تو نماز بڑی اچھی طرح سے پڑھتا ہے، بڑے سکون سے، تحمل سے، بڑے دکھاوے کے ساتھ، اور تنہائی میں اگر ہو تو ایسا نہیں کرتا، تو اس صورت میں اسے نماز کا ثواب تو ملے گا لیکن एहसान का दर्जा उसे नसीब नहीं होगा, यानी उस मर्तबे पर नहीं पहुंच सकेगा जो मर्तबा अल्लाह ने नमाजियों के लिए रखा है। हुकमा फरमाते हैं, हुकमा से मुराद स्कॉलर्स जो दीन के माहिरीन हैं, वो फरमाते हैं कि उस शख्स को जो रिया की तात करता है या जो रिया की खातिर अपनी ज़िंदगी गुजारता है, उसकी मिसाल ऐसी है जो बाजार की तरफ अपना दामन कंकरियों से पुर करके निकलता है तो लोग देखकर ये कहते हैं कि देखिए उसका दामन भरा हुआ है। इसे इसमें कोई फायदा नहीं, सिर्फ लोगों की बातें ही सुनता रहेगा और बस और कुछ नहीं मिलेगा। कितनी बड़ी बात कही है, महज दिखावे के लिए कंकरियां अपने दामन में भर ली। अब दामन भरा हुआ है, पूरा दामन भरा हुआ है और हम निकल रहे हैं जनाब लोगों के बीच में, तो लोग कह रहे हो कितना दामन भरा हुआ है, कितना कुछ इसके पास है, और अंदर कुछ भी नहीं है, सिर्फ दिखावा ही दिखावा है। यही हमारे आमाल का भी हाल है आजकल। हम ज़कात देते हैं दिखावे के लिए, अगर हमने $25 $50 $100 दे दिए तो हम चाहते हैं कि 100 बार उसका ऐलान हो, 100 बार उसको बार बार कहा जाए, पुकार पुकार के बताया जाए। कभी कहीं हम कोई किसी गरीब की मदद कर देते हैं तो हमारी ख्वाहिश होती है कि उसके ऐलानात होते रहें बार बार, ताकि लोग समझें कि कितना पैसे वाला आदमी है या कितना नेक काम करता है, कितने पैसे देता है। अगर ये नीयत है तो ये कबूल नहीं है। लेकिन अगर ये हो कि हाँ वो शख्स ये कहे कि कोई बात नहीं, मैंने अल्लाह के लिए मदद की, लेकिन अगर कोई आलिम या कोई शख्स उसका ऐलान करे तो ये रिया में नहीं आएगा, बल्कि ये दूसरों की तरगीब के लिए आएगा, दूसरों को बताने के लिए आएगा कि देखो हमारे इस भाई ने ये नेकी का काम किया है, तुम लोग भी करो। माशाल्लाह बाद हमारे अल्लाह वाले भाई ऐसे मर्तबों के हैं और बहनें कि जो रात और दिन अल्लाह के लिए काम करते हैं, लेकिन उनके ज़बान पर कभी शिकवा नहीं आता कि हम थक गए, हमारे सारे काम रुक गए, हमें आज ये हो गया, आज हमारा दुनियावी तौर पर ये नुकसान हो गया, या आज हमने अपना जॉब छोड़ दी, थोड़ी सी कम कर दी और हमने आज ये काम ये कर दिया। अल्लाह का शुक्र अल्हम्दुलिल्लाह ऐसे लोग भी हैं जो अपनी रात और दिन, अपनी ज़िंदगियाँ, अपनी खुशियाँ, अपने घर का सुकून, अपनी प्राइवेट लाइफ भी अल्लाह के नाम पर इखलास के लिए कुर्बान करते हैं। आज मैं आपको बताता चलूँ एक बात कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में सहाबा इकराम जब हुजूर हुक्म देते कि कुछ करना है तो सहाबा अपने घरों को, वो भी ज़िंदा लोग थे, हम भी ज़िंदा लोग हैं, वो भी ईमान वाले थे और उनसे ही ईमान हमने सीखा, लेकिन यह आलम था कि वो उनके घरों के अंदर भी उनके बीवियाँ बच्चे हुआ करते थे, उनकी औलादें हुआ करती थी, उनके बहन भाई माँ बाप ख़ानदान हुआ करते थे, उनके भी बड़े बड़े कारोबार थे, उनके भी सारी ख्वाहिशें थी और उनके भी दरमियान सोशल रिलेशनशिप लोगों के साथ था, लेकिन जब दीन पुकारता था तो वो सब कुछ अपना पीछे छोड़कर अल्लाह की आवाज़ पर लब्बैक कहकर जाते और हुजूर फरमाते कि तुम दीन के लिए लब्बैक कहकर आए हो, अल्लाह तुम्हारे लिए आसमानों पर खुसूसी मर्तबे के साथ ऐसे मकानात बनाएगा, ऐसे जगहों पर तुम्हें, तुम्हारी रूहों को और तुम्हें रखेगा कि जिसका तुम तसव्वुर भी नहीं कर सकते। ये वो लोग थे सहाबाए कराम जो रात रात भर, दिन दिन भर ना खाते थे ना पीते थे, भूखे प्यासे दीवानगी के आलम के अंदर दीन के लिए मीलों मील पैदल जाकर कभी पत्थर उठा के ला रहे हैं, कभी लकड़ियां उठा के ला रहे हैं, रोजे से हैं लेकिन रज़्म हक़ बातिल हो तो फौलाद है मोमिन, इस तरह से चल रहे हैं, और आपस में हैं तो शीरो शकर हैं, सगे रिश्तों से भी ज़्यादा प्यार करते हैं, एक दूसरे की इज्जत करते हैं। ये अल्लाह वाले लोग थे, उन्होंने अपना एक मिसाल अपनी ज़िंदगी को बनाकर हमारे सामने पेश किया। मेरे बहन भाइयों, मैं एक बात आपसे अर्ज़ करूं, हमारे अंदर किताबें भी हैं, उलमा भी हैं, बोलने वाले भी हैं, टीवी पर हम देखते भी हैं, आम महफिलों में हम सुनते भी हैं, झूम झूम कर पढ़ते भी हैं, जिक्र अस्कार भी खूब करते हैं, फिर क्या वजह है कि आज हम में वो तड़प नहीं है, वो एहसास नहीं है? लालच, हसद, कीना, ज़िंदगी की ज़ाहरी जो चमक है वो, और बातिनी बीमारियां हमारे अंदर इतनी हो गई हैं कि हम इस्लाह भी करते हैं और साथ ही साथ अपने आप को इस तरह से दुनिया के अंदर मुनहमिक कर देते हैं कि हम अल्लाह के ज़िक्र के लिए वक्त नहीं निकालते। या अल्लाह के लिए अगर हमने कुछ वक्त निकाल दिया, 2 घंटे 4 घंटे 5 घंटे काम कर लिया, तो हमारे हाथ पांव टूटने लगते हैं, मुड़ने लगते हैं, थक जाते हैं, लेकिन जब डॉलर कमाने हो, रुपये कमाने हो, पैसा कमाना हो, तो हम सुबह से लेकर रात तक, रात से लेकर सुबह तक खूब काम करते हैं, घंटों घंटों काम करते हैं, सोचकर कि 1 घंटा काम करेंगे तो $30 मिल जाएंगे, $40 मिल जाएंगे, तो डॉलर ने और वक्त ने एक दूसरे को खरीद लिया है और इंसान ने इसके एवज में अपने दीन को बेच दिया है। वो अल्लाह वाले जिनके हम नाम सुनते हैं, कोई बिलाल की शक्ल में रदी अल्लाह तआला अन्हु, वैसे करनी की शक्ल में रदी अल्लाह तआला अन्हु, जुनैद बगदादी रदी अल्लाह तआला अन्हु की शक्ल में, या हजरत बायजीद बुस्तामी रहमतुल्लाह तआला की शक्ल में, हजरत शेख अब्दुल कादिर जिलानी रदी अल्लाह तआला अन्हु की शक्ल में, वो भी जिंदा इंसान ही थे, सब इंसान ही थे, उनकी भी ख्वाहिशें थी, उनके भी रिश्ते थे, लेकिन उन्होंने क्या किया और हमने क्या किया आज अगर हम देखें, उन्होंने अपनी दुनिया को बेच दिया इखलास के इवज, इखलास के इवज अपनी दुनिया को बेच दिया, और हमने अपने इखलास को बेच दिया दुनिया के इवज। वो सरफरोश हो गए और हम कदमबोस हो गए, वो नामवर हो गए हम गुमनाम हो गए, वो आसमान बन गए हम जमींदोज हो गए, वो खुदा के महबूब बन गए हम शैतान के करीब हो गए। आज मिल्लत इस्लामिया के दावे और मोहब्बत के दावे, खुलूस और इस्लाम के प्रचार के दावे करने वाले तो बहुत हैं, जगह 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 मसाजिद भी हैं, अइम्मा भी हैं, उलमा भी हैं, नेक भी हैं उनमें, उलमाए हक भी हैं, लेकिन उलमाए सू और दीन की ताबीर करने वाले और दीन को बेचने वाले, दीन फरोश पीर भी हैं और दीन शिकन मौलवी भी हैं, लेकिन राय हक में अपनी जिंदगियों को सादगी के साथ बसर करने वाले अल्लाह वाले भी हैं, जो अपने आप को इखलास के तहत बेच कर अल्लाह की बाजार में बेदाम कबूल कर लिए गए। ये वो लोग हैं कि जिन्होंने कुछ ही वज़ नहीं मांगा अल्लाह से, सिर्फ उसकी मोहब्बत मांगी, इसीलिए जब वो दुनिया से चले भी जाते हैं तो उनके नाम जिंदा होते हैं, चमकते हैं उनके नाम आसमानों पर सितारे बनकर। आज दुख की बात यह है कि ना बादशाह है वक्त को, ना सदर को, ना वजीर आजम को, जो मिल्लत इस्लामिया के शरीयत के अहकामात को नाफिज करने वाले लोग हैं, उन मनसबों में पहुंचे हुए हैं, उनको वक्त मिलता है कि वो दीन को पढ़ सके, ना ही मजलिस मुशावरत के जो लोग हैं, जिसको आप कंसल्टेटिव बॉडी कहते हैं, पार्लियामेंट कहते हैं, उसके अंदर जो मिल्लत इस्लामिया की नुमाइंदगी करने वाले लोग हैं, उनके पास इतना वक्त है कि वो कुरान की तफसीर को, हदीस को पढ़ सके। जो उलमा लिए वो भी ऐसे उलमा होते हैं ज़्यादातर, जो देखा गया कि जो उनकी मर्जी के फतवे देते हैं, जो उनकी मर्जी की बात करते हैं, और अगर उनके खिलाफ बात करके उनको सच बात कही जाए, हक की बात कही जाए और कलमाए हक उनके सामने कहा जाए, तो या तो उनको मार दिया जाता है, शहीद कर दिया जाता है, और या फिर उनको कैद करवा दिया जाता है, या मुल्क बदर कर दिया जाता है। ऐसे वक्त में अगर चंद लोग जो अल्लाह के तालीम को, दीन को रूहानियत की बुनियाद पर लेकर निकलें और पैगाम घर घर ले जाएं और अपने आप को अल्लाह के बाजार में बेच दें और अल्लाह उनका खरीदार बन जाए, तो इससे बढ़कर खुशनसीबी क्या हो। अजीजाने गिरामी, मैं एक ही बात अर्ज करूंगा, वक्त है, अब भी सौदा कर लो, क्या खबर उठे ना उठे सुबह को, क्या हो कुछ नहीं मालूम। आप अपने आप को अल्लाह के बाजार में इखलास के लिए बेच दीजिए, अपना सब कुछ अल्लाह के लिए दे दीजिए। मैं यकीन से कह सकता हूं कि जो अल्लाह की राह में खुलूस के साथ अगर एक ढेला भी लगा देता है, एक पैसा भी लगा देता है, एक पैनी भी लगा देता है, तो वो बिलियन से ज्यादा है जिसमें दिखावा हो, रियाकारी हो। लेकिन जिसके पास हो और वो ये कहे कि उसके पास कुछ नहीं, तो वल्लाहु यालमु, अल्लाह ताला खूब जानता है, मा तस्नाउन, जो कुछ तुम करते हो। तो ये अल्लाह वालों का शान और उनके शान का तरीका ये है कि वो इखलास नियत के साथ अल्लाह की राह में अपने आप को बेच देते हैं। किसके लिए बचाना, हम अपने आप को किसके लिए बचा रहे हैं, उसके लिए जिसने हमें सब कुछ दिया। हम दुनिया में अपने दुनियावी कामों के लिए जब हमें जरूरत होती है तो हम 100 डॉलर, 200 डॉलर, 400 डॉलर की ब्रांड नेम के जूते ले लेते हैं, कपड़े लेते हैं अपने बच्चों के लिए ब्रांड नेम के, अपने लिए खूब से खूब गाड़ियां खरीदते हैं माशाल्लाह, बेहतरीन से बेहतरीन तायुश का सामान और बड़ी से बड़ी स्क्रीन टेलीविजन के लगानी है, घर बड़ा सा बड़ा रखना है, लेकिन कोई देखे कि हुजूर ने क्या फरमाया। हुजूर करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो अल्लाह की राह में खूब से खूब देता है, अल्लाह ताला आसमानों पर उसके लिए जवाहरात से महल तामीर करता है जिसमें वो अबदुल आबाद रहेगा, और फिर जन्नत वाले उस पर रश करेंगे कि अल्लाह ने क्या मर्तबा दिया। ये सखी का मर्तबा है, ये अल्लाह की राह में देने वालों का मर्तबा है, जिनके हाथ खुले होते हैं अल्लाह की राह में। हजरत उमर से फरमाया हुजूर ने कि ए उमर, अल्लाह ने जिनके हाथों को खुला किया उनके दिलों को भी कुशादा कर दिया। जो लोग खुले दिल से अल्लाह की राह में रहते हैं उमर, अल्लाह ताला उन्हें खुले दिल से ईमान की रोशनी भी देता है और अपनी मोहब्बत भी अता करता है। लेकिन हुआ क्या कि हमने रियाकारी को इस तरह से अपने ऊपर बिछो लिया कि अब हम सिर्फ दिखावे के लिए करते हैं। कुरान पुकारता है कि मुझे शाया करो, अल्लाह की किताबें और औलिया कराम के फरमान ये कहते हैं कि हमें दुनिया तक पहुंचाओ। बुजुर्गान दीन की नेकियां ये बतलाती है कि हमने जो कुछ किया लोगों तक पहुंचाओ नेकियों को। हुजूर फरमाते बल्लुगु अन्नी वलौ कान आया कि मेरी जानिब से अगर एक निशानी भी हो तो लोगों तक उसको पहुंचा दो। और पहुंचाने के तरीके ये हैं कि अब आपको सेटेलाइट के जरिए जाना है, तहरीर के जरिए जाना है, घर घर जाके तबलीग करना है, और अपने जबान को, बयान को, बोलने को, लिखने को, सोचने को दीन के लिए वक्फ करना है अल्लाह की राह में, और इंसानियत की खिदमत करनी है। नफरत किसी से नहीं करनी, न किसी यहूदी से, न नसरानी से, न हिंदू से, न सिख से, न मजूसी से, सबसे मोहब्बत करके दीन की तरफ लाना है। लेकिन कितने लोगों ने अपने आप को तैयार किया, मस्जिद तो बना ली पल भर में, ईमान की हरारत वालों ने, मन अपना पुराना पापी था, बरसों में नमाजी बन ना सका। हम क्या चाशनी जाने इखलास की, हमें क्या मालूम इखलास क्या होता है। इखलास यह है कि एक बार अल्लाह की राह में अपनी गर्दन को झुका दो और सजदा फिर इस तरह करो कि वो सजदा ऐसा सजदा हो जाए कि सजदा यहां पर हो और आसमानों पर उस सजदे की कबूलियत हो। तो यकीन जानो कि फिर उस सजदे के इवज अगर जिंदगी भी चली जाए तो छोटा सौदा है, घाटे का सौदा नहीं। इमाम आली मकाम रजी अल्लाह ताला अन्हु को देखें कि अपनी जिंदगी को इखलास के इवज भेज दिया, अपने आप को अल्लाह की राह में वक्फ कर दिया, सर दे दिया मगर न दिया हाथ गैर को, उस पै करे रजा को हमारा सलाम हो। ये अल्लाह वाले लोग थे, ये नबी का घराना था, औलिया की शान थे ये, और ताजदार मदीना के घर का वो रोशन मीनारा है कि जिसको बजाहिर यजीद ने तो गिरा दिया, लेकिन आसमानों से लेकर जमीन तक अल्लाह ने नेकियों के इस मीनारे से तसव्वुफ को, रियाजत को, हकीकत को, इनकिशाफ को, और सबसे बढ़कर इखलास को सहारा देकर दीन की गिरती हुई बुनियादों को संभाला दे दिया। मैं ये अर्ज कर रहा था कि ये जो मसाइल हमारे सामने आ रहे हैं उसमें सबसे बड़ा मसला यह है कि हमारे पास इखलास नहीं है। इसलिए इखलास का तरीका यह है कि हम अपने दिल को अल्लाह की तरफ लगाएं। हदीस पाक में है कि अपने आमाल को खालिस अल्लाह ताला के लिए करो, सिर्फ अल्लाह के लिए करो, क्योंकि अल्लाह ताला इन आमाल को कबूल करता है जो सिर्फ उसी के लिए किए जाए, किसी और के लिए ना किए जाए। और यह भी ना हो कि यह अमल अल्लाह ताला और सिला रहमी की खातिर हो, अल्लाह ताला इसमें से कोई सवाब इस तरह नहीं देता कि हम ये कहें कि मैं किसी यतीम के सर पे हाथ फेर रहा हूं, बस अल्लाह ताला मुझे अमीर कर दे, या मुझे लोग देखें कहें कि ओहो ये यतीमों की सरपरस्ती कर रहा है। नहीं, अगर नेकी करनी है, किसी बच्ची की शादी करानी है, किसी गरीब की मदद करनी है, किसी बेवा की मदद करनी है, कोई बीमार है जिसके पास पैसे नहीं है दवा के, उसका इलाज कराना है, खामोशी के साथ मदद करो, अल्लाह वो अजर देगा जिसका आप सोच भी नहीं सकते। हर एक को अल्लाह ने नवाजा है, इतना पैसा हमारे पास अल्हम्दुलिल्लाह है कि अगर लोग जमा कर लें, मिल्लत इस्लामिया के लोग या चंद लोग भी जमा करें और खामोशी से दीन के लिए काम करें, तो मैं यकीन से कह सकता हूं कि अल्लाह ताला की मदद से तब्दीली आ सकती है दुनिया में। मशारिकुल अनवार में है कि अल्लाह ताला उसे लानत करता है जो अल्लाह से मुखलिस नहीं है। कैसे मुखलिस नहीं है? कि अल्लाह ताला को नऊज़ बिल्लाह मिन ज़ालिक धोखा देना चाहता है। और धोखा क्यों? धोखा इसलिए देना चाहता है कि सिर्फ उसका नाम बड़ा हो जाए। एक और बात जो मशारिकुल अनवार में है कि अल्लाह ताला उसे लानत करता है जो गैर अल्लाह की खातिर जुबह करता है। यह बड़ा अहम मसला अब आ रहा है, ये इखलास के अंदर ही आ रहा है ये मसला, गैर अल्लाह के लिए जुबह करना, यानी कोई जानवर जुबह किया गैर अल्लाह के लिए। अब इसको गौर से सुनिएगा, बहुत अहम मामला है इसमें। इमाम नववी रहमतुल्लाह ताला अलैह फरमाते हैं कि गैर अल्लाह के लिए जुबह का मतलब यह है कि उसकी खातिर जुबह किया जाए। मसलन बुत के लिए किसी ने जुबह किया, मूसा अलैहिस्सलाम के लिए जुबह कर दिया, अल्लाह का नाम लिया, मूसा अलैहिस्सलाम का नाम ले दिया उस पर, या किसी बुत का नाम ले दिया, खाली किसी पीर का नाम ले दिया, किसी पैगंबर का नाम ले दिया, यानी अल्लाह अकबर की तकबीर ही नहीं है सिरे में। तो अब इसमें मसला ये आता है कि हजरत शेख इब्राहिम मिरादवी रहमतुल्लाह ताला अलैह फरमाते हैं कि जो लोग बादशाह के इस्तकबाल की खातिर उसकी तकरीब के लिए जुबा करते हैं, अहले बुखारा का फतवा है कि वह हराम है, क्योंकि ये भी मा उहिल्ला लिगैरिल्लाह बिह में दाखिल हो जाता है, यानी जो अल्लाह के अलावा किसी के लिए जुबा किया गया। इमाम राफ़ई रहमतुल्लाह ताला अलैह फरमाते हैं कि यह हराम नहीं है, उलमा का इसमें इख्तलाफ है, यह हराम नहीं है क्योंकि यह तो सिर्फ खुशी की खातिर जुबा किया जाता है। यह ऐसे ही है जैसे बच्चे की पैदाइश के मौके पर अकीके की खुशी में कोई जानवर जुबा किया जाए, और यह हराम नहीं है। इसी पर मुसलमानों के अफाल को नेकी समझकर महमूल करना चाहिए ताकि उनके आमाल जाया ना हो और कुफ्र में और शिर्क में और नेकी में फर्क कर सके। अब ये बात अपने जहन में रखिए कि जो अल्लाह के लिए जानवर जुबा होता है वही जुबा असल है, जबीहा वही असल है, और जो अल्लाह के अलावा किसी और शय के लिए हो वो हराम है। मतलब तहकीक के कुछ उसूल यहां पर बयान किए गए हैं। हजरत इमाम राफ़ई रहमतुल्लाह ताला अलैह ने सदियों पहले वही फरमाया जो आज अइम्मा अहले सुन्नत फरमाते हैं, और अइम्मा अहले सुन्नत ने यह फरमाया कि सवाब के लिए, नेकी के लिए, सदकात और खैरात के लिए अल्लाह की तकबीर के साथ किसी के सवाब के लिए अगर जुबा किया जाए तो वह हलाल है, जायज़ है, वह हराम नहीं हो सकता। अब एक बात ये कही जाती है जो एतराज़ किया जाता है वो ये कि जिस तरह बादशाह की दावत में बादशाह की खुशनूदी से, यानी बादशाह को सिर्फ खुश करने के लिए जानवर जुबा किया गया तो जानवर हराम हो गया, तो ऐसे ही मीलाद, ग्यारहवीं, पीर का बकरा या दीगर अशिया जिसमें पीरों फकीरों की खुशनूदी को या उनको खुश करने के लिए दखल हो, अगरचे उस पर अल्लाह का नाम भी आया हो, जैसे बादशाह की दावत में बादशाह का नाम और अल्लाह का नाम लिया गया, तो ये वमा उहिल्ला लिगैरिल्लाह के ज़ुमरे में आएगा, यानी जो अल्लाह के अलावा किसी के लिए ज़ुबा किया गया। अब आइए इसका जवाब देखते हैं कि इसका जवाब क्या है। ये एक बात है कि लोग कहते हैं कि ग्यारहवीं शरीफ में, बारहवीं शरीफ में या और किसी मौके पर अगर ऐसे किया तो ये अल्लाह के अलावा किसी जानवर को ज़ुबा किया तो लिहाजा ये हराम हो गया, इसको नहीं खाना चाहिए, ये गैर अल्लाह का है, इस पर चूंकि नाम पढ़ दिया गया किसी और का, यह हराम हो गया, इसलिए बाज़ लोग खाना नहीं खाते। अब बादशाह की जो दावत है, बादशाह की दावत का कौल मरजूह है, मरजूह का मतलब राजे है, राजे कौल फिकह हनफी में इमाम रहमतुल्लाह अलैह का है, यानी जिसको तरजीह दी जाएगी, मरजूह का मतलब जिसको तरजीह दी जाएगी, प्रेफरेंस दी जाएगी, जिसको जो कि हमने पहले बयान कर दिया है। ये बिल्कुल ऐन इस्लाम के मुताबिक हजरत इमाम राफ़ई रहमतुल्लाह ताला अलैह ने बयान किया है। अब ये बात अपने जहन में रखें कि अगर खुशी के लिए, जैसे अकीका खुशी के लिए करते हैं, तो उसमें जानवर जो जुबा होता है उसमें पहला हिस्सा जो है वो ये है कि अल्लाह की तकबीर के साथ है, लेकिन नियत ये है कि हम फला खुशी की वजह से या फला बेटे की वजह से या फला बेटी की वजह से हम ये जुबा कर रहे हैं, तो ये हराम नहीं हुआ। बिल्कुल इसी उसूल पर अगर नेक काम के लिए लोगों को बुलाया है और किसी बुजुर्ग के सवाब के लिए वो सदका और खैरात दिया जा रहा है उनके नाम से और पहले तकबीर पढ़ी जा रही है तो वो हराम नहीं हुआ। इसका उसूल भी वही आता है जो इमाम राफी रहमतुल्लाह ताला अलैह ने फ़िक़्हे हनफी से मुस्तंबत किया है, निकाला है। फिर दूसरी बात यह कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम और औलिया किराम की जो खुशी है, ग्यारहवीं शरीफ है, बारह रबीउल अव्वल है या दीगर जो महाफिल हैं, उस हवाले से अगर उनकी याद में कोई जानवर ज़ुबह किया जाता है, उसको बादशाह के खुश करने के मसले से अगर कोई मिला दे, ये कहे कि साहब अगर बादशाह को खुश करने के लिए जानवर ज़ुबह किया तो वह हराम है, उलमा ने कहा है, तो इसी तरह से अगर यहाँ पर भी अगर बारह रबीउल अव्वल को या किसी और मौके पर मिलाद और ग्यारहवीं के लिए अगर कोई ज़ुबह कर रहा है तो ये हराम है, तो ये गलती है उन लोगों की, वो बात नहीं समझ रहे। वो बादशाह को खुश करके बादशाह से दुनियावी फ़ायदा उठाना चाहते हैं, वो एक तरह की लालच है, वो एक तरह की रिश्वत है जो हराम है, जिसके लिए जानवर ज़ुबह करके दावत की जा रही है बादशाह की, ताकि बादशाह आएगा और आकर जागीरें दे देगा, बादशाह आएगा कोई आला मनसब दे देगा, बादशाह खुश होगा कि हमारी इतनी अच्छी अच्छी दावत की गई है, हमें हिरन का गोश्त खिलाया गया, हमें नीलगांव का गोश्त खिलाया गया, हमें बहुत ही अच्छे बकरे का गोश्त खिलाया गया, तो बादशाह खुश होकर ज़्यादा दे देगा, ओहदे दे देगा, मनसब दे देगा, अलकाबात दे देगा। तो इस नीयत के साथ जब कोई करे तो वो हराम उलमा ने कहा है, लेकिन उलमा ने सारों ने हराम नहीं कहा, उसको भी उलमा के एक तबके ने हराम किया है, जो तबका अहले बुखारा का है, बुखारा के कुछ लोगों ने इसको हराम कहा है। लेकिन अगर नियत ये हो कि बादशाह वक्त को बुलाया जाए और उससे दीन के अहकामात को नाफिज करने के लिए ये कहा जाए कि बादशाह वक्त की दावत है और इसको ये कहा जाए कि भाई दीन के फ़रोग के लिए काम करें और जो आप ऐसे काम कर रहे हैं उससे बचें और काजी कोर्ट वगैरह बनाएं और ताकि दीन के मुताबिक फ़ैसले हों, अगर नियत ये हो तो फिर वो हराम नहीं होता, उलमा का इस पर इत्तफाक है। तो अब नबी करीम, बात वहाँ करता हूँ कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के लिए या किसी और नेकी के लिए, यहाँ तक कि अपने वालदैन के लिए भी अगर कोई सदका खैरात करता है इस तरह से और उस पर उनका नाम लेता है तो ये हराम नहीं होता। मसलन अब अगर कोई शख्स जानवर ज़ुबह करता है कुर्बानी के मौके पर, और कुर्बानी में जब वो ज़ुबह करता है तो क्या कुर्बानी में जिसकी तरफ से कुर्बानी दी जा रही है या सात हिस्से उसमें जो होते हैं, क्या उसमें मुख्तलिफ लोगों के नाम नहीं लिए जाते और ये तसव्वुर नहीं किया जाता कि इनको सवाब पहुँचे चाहे वो ज़िंदा हो या मुर्दा हो? तो अब गैर अल्लाह का नाम हुआ या नहीं हुआ वहाँ पर, तो वो भी हराम हो जाना चाहिए। तो आम लोगों के नाम से अगर आप ज़ुबह करते हैं तो वह हलाल हो गया, और अगर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के नाम से आप उस जानवर को ज़ुबह करते हैं या किसी नेक शख्स के नाम से उसको ज़ुबह करते हैं किसी अल्लाह वाले के नाम से, तो वो हराम हो गया। ये कौन सी बात है, ये कौन सी लॉजिक है, इसमें कौन सी अकलमंदी की बात आती है? ये हमें सोचना है कि हम महज सुनी सुनाई बातों पर ना जाएं, बल्कि जो अहले सुन्ना का अकीदा है उसको समझ कर देख कर खुद फैसला करें कि हम हकीकी जानवर पर नाम ले रहे हैं किसी बच्चे का, वो हलाल हो गया, कुर्बानी के जानवर पर नाम ले रहे हैं वो हलाल हो गया, सदका और खैरात के लिए चीज़ें दे रहे हैं वो हलाल हो गया, ज़ुबा किया उसका गोश्त भी खाते भी हैं बांटते भी हैं, लेकिन नबी करीम सल्लम के नाम पर अगर या किसी बुज़ुर्ग के नाम पर अगर कुछ सदका और खैरात कर दिया या उनके नाम से ज़ुबा कर दिया बिस्मिल्लाह अल्लाह अकबर पढ़कर तकबीर पढ़कर नियत के साथ, तो वह हराम हो गया, नऊज़ बिल्लाह मिन ज़ालिक। तो ये कोई समझ में आने वाली बात नहीं है। अगर बात देखनी है तो वो ये बात अच्छी तरह से अपने जहन में रखें कि बहुत से लोग कहते हैं कि चूंकि रज़ाए मुस्तफ़ा और रज़ाए औलिया की बुनियाद पर यानी उनको खुश करने के लिए ये जानवर ज़ुबह किया जा रहा है, इसलिए शिर्क है और ऐसा करना गुनाह है, जबकि ऐसा नहीं है। जो मुखालफत करते हैं इस बात की, वो असल में नबी करीम सल्लम के मर्तबे को नहीं समझ सके, क्योंकि मुनाफिकीन भी उस वक्त ये कहा करते थे कि नबी करीम सल्लम के नाम से चीज़ें मत दो, या इनके नाम को हर जगह मत रखो सिर्फ अल्लाह को मानो, या इनको वो मर्तबा मत दो कि जिससे नऊज़ुबिल्लाह मिन ज़ालिक अल्लाह के बराबर हो जाए। कोई मुसलमान अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह के बराबर नहीं समझता, और अगर कोई समझता है तो वो मुशरिक है, वो निकल गया दायरे इस्लाम से। जानबूझ के करता है तो वो मुशरिक है, और अगर अनजाने में करे तो उसे तौबा करनी चाहिए और शिर्क से निकल आना चाहिए। लेकिन कुरान जब ये कहे, और कुरान ने उसूल बता दिया कि हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम का मर्तबा क्या है, और जो लोग ऐसा समझते हैं कि शिर्क हुआ बिदत हुई या इस तरह की बात, और हर बात में शिर्क और बिदत की बात करते हैं और मुसलमानों में एक खौफ पैदा करते हैं जिसको आप शिर्क फोबिया या बिदत फोबिया या कुछ और नाम दें, تو ان کے لیے قرآن کریم میں آیا کہ تم لوگوں کو خوفزدہ مت کرو، ایسی باتیں مت کرو. اور اللہ کے نبی صلی اللہ علیہ وسلم کا اگر مرتبہ پہچاننا ہے تو قرآن میں آیا ہے ولو انہم، ولو انہم کیا ہے یہ؟ یہ وہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا مرتبہ ہے کہ جب وہ لوگوں کو عطا کرتے ہیں، وہ دیتے ہیں، اور کوئی اگر شخص اپنے کوئی ظلم کرے اپنے اوپر اور جب اللہ کے نبی صلی اللہ علیہ وسلم اس کو معاف کر دے تو اس کی معافی قبول ہو جاتی ہے. اور ارشاد ہوتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا حق بہت زیادہ ہے. اور کیوں نہ زیادہ ہو؟ اب یہ بات اپنے ذہن میں رکھیں کہ نبی کریم صلی اللہ علیہ وسلم کے نام سے جو کچھ بھی ہم دیتے ہیں وہ ان کے حق سے کم ہے. ان کا حق تو ہماری جانوں سے بھی زیادہ ہے. اور جیسے کہ حضور نے خود فرمایا ہے کہ تم میں سے کوئی مومن نہیں ہو سکتا اس وقت تک کہ تم اپنے جان، مال، اولاد، کائنات کی ہر شے سے زیادہ مجھ سے محبت نہ کرو اور مجھے برتر نہ سمجھو. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے تو اپنا مرتبہ خود بیان کر دیا. تو ہم اپنے اولاد کے لیے عقیقہ کریں، اپنے لوگوں کے لیے دعوتیں کریں، ان کے لیے سب کچھ جائز ہو گیا. ان کے لیے دعوتیں جب ہم اہتمام کرتے ہیں تو کیا ہم لوگوں کے لیے نہیں کرتے کہ ہم آج ہم فلاں کو بلا رہے ہیں، آج سسر صاحب کی دعوت ہو رہی ہے، آج ساس کی دعوت ہو رہی ہے، آج چچا کی، تایا کی، مفادات کی، سب دعوتیں کرتے ہیں. تو اس وقت کہاں جاتا ہے؟ یہاں تک کہ جب فنڈ ریزنگ کرتے ہیں ہم مسجدوں کے اندر یا بڑے بڑے اداروں کے اندر، تو اس وقت ہم لوگوں کو مہمان خصوصی بناتے ہیں اپنے محافل کے اندر، اور پھر ان کے لیے اہتمام کرتے ہیں، ان کے اعلانات کرتے ہیں، اور پھر ان کے لیے کھانے کا اہتمام ہوتا ہے. تو یہ سب اس زمرے میں نہیں آتا جو ریاکاری ہے، اخلاص نہیں ہے، جھوٹ کے زمرے میں نہیں آتا، دکھاوے کے لیے نہیں آتا، پھر یہ بھی حرام ہو جانا چاہیے. تو پتہ یہ چلا کہ اللہ تعالیٰ نیتوں کو جانتا ہے کہ ہم کیا کر رہے ہیں، اور نیتیں ہی سب کچھ ہے. تو یہ بات یاد رکھیے کہ ان کا یہ فتویٰ غلط ہے کہ غیر اللہ کے لیے یہ ہوتا ہے سب کچھ. غیر اللہ سے مراد کیا ہے؟ کہ اگر اخلاص نیت نہیں ہے اور اللہ کا نام نہیں لیا گیا اس شے پر تو وہ حرام ہوتی ہے. اب اگر یہ کہہ دیا جائے کہ محض دکھاوے کے لیے سب کچھ ہو رہا ہے اور جو دکھاوے کے لیے چیز ہے وہ حرام ہے، تو اب یہ دکھاوے کا تعین کون کرے گا کہ دکھاوا کیا ہے، ریاکاری کیا ہے؟ کہ بھائی بادشاہ وقت کو آپ نے بلایا، اس سے کوئی چیز آپ کو لینی ہے تو آپ نے کیا، تو وہ دکھاوا ہے، وہ ٹھیک ہے. اب یہ بتائیے کہ اگر ہم مان لیں، اگر سب کچھ اگر اس پہ مان لیں جو مہمان نوازی کرتے ہیں، تو پھر یہ بھی حرام ہے. جو فقراء اور مساکین اور غریبوں کو کھانا ہم کھلاتے ہیں وہ بھی سب حرام ہو گیا. ماں باپ، استاد، مرشد اور دیگر جو اہل اسلام ہیں ان کو ہم خوش کرتے ہیں اور ان کو بلا کر ہم ان کی دعوتیں کرتے ہیں، تو سب حرام ہو گیا. تو یہ کیا بات ہوئی ہے؟ وجہ اس کی یہ ہے کہ اس زمانے میں جو منافقین تھے اللہ کے نبی صلی اللہ علیہ وسلم کے زمانے میں، وہ ہر بات پر اعتراض کیا کرتے تھے. ان کا کام ہی یہ تھا صرف اعتراض کرنا، لوگوں کو نبی کریم صلی اللہ علیہ وسلم سے الگ کرنا، اور دوسرا یہ کہ جو اتحاد بین المسلمین یا جس سے مسلمانوں کی انٹیگریٹی متاثر ہو وہ کام کیا کرتے تھے. مسلمانوں کا طریقہ یہ ہوتا تھا حضور کریم صلی اللہ علیہ وسلم کے زمانے میں کہ ساتھ بیٹھ کر ایک دسترخوان پر زیادہ تر لوگ کھانا کھایا کرتے تھے، اپنے گھروں سے پکا کر لاتے، ساتھ بیٹھ جاتے، افطار ساتھ کرتے، کھانا ساتھ کھاتے، زیادہ تر ساتھ وقت گزارتے سب. تو منافقین کو یہ ناگوار گزرتا تھا، وہ یہ کہتے تھے کہ یہ سب دکھاوا ہے، نعوذ باللہ من ذالک، اور یہ سب غلط ہے، یہ تو سب غلط ہے، یہ تو اللہ پر توجہ نہیں دے رہے، یہ تو نبی کریم صلی اللہ علیہ وسلم سے زیادہ محبت کر رہے ہیں. اور اصل میں سازش یہ تھی کہ نبی کریم صلی اللہ علیہ وسلم کی محبت کو دل سے کم کر دو تو ان کے مسلمانوں کا اتحاد ختم ہو جائے گا. اور آج بدنصیبی یہ ہے کہ یہی کچھ ہو رہا ہے کہ باقاعدہ سوچی سمجھے منصوبے کے تحت نبی کریم صلی اللہ علیہ وسلم کی ذات کو نشانہ بنایا جا رہا ہے، ان کی شان میں توہین کی جاتی ہے. کبھی یہ کہہ کر کہ وہ تو ہماری طرح ہی ہیں، کبھی یہ کہہ کر وہ بڑے بھائی کی طرح ہیں، کبھی یہ کہہ کر کہ وہ بشر ہیں، نعوذ باللہ من ذالک ان سے بھی غلطی ہو سکتی ہے، کبھی یہ کہہ کر کہ نعوذ باللہ من ذالک ان کے شیطان ان کے قریب آیا اور ان کے کان میں جو پڑھا اس میں قرآن کریم میں شامل کر دیا اور نعوذ باللہ من ذالک قرآن کا حصہ بن گیا وہ، جیسے کہ بعض مقامات پر بیان کیا گیا. تو یہ سب دلوں میں وسوسے ڈالنے کے لیے شیطان کے طریقے ہیں جو انسان کے دلوں میں آیا، اور ظاہر میں انسان نے اپنی عقل کو استعمال کیا تو وہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی محبت سے دور ہو گیا. اسی لیے آج ملت اسلامیہ مشکلات کا شکار ہے۔ اس لیے ملت اسلامیہ کی تذلیل ہو رہی ہے کہ اس کا ذمہ دار کوئی اور نہیں ہے۔ لوگ سمجھتے ہیں کہ فلاں ملک ہے، فلاں ملک ہے، فلاں ملک ہے، کوئی ذمہ دار نہیں ہے اس کا، اس کے ذمہ دار خود مسلمان ہیں۔ کیونکہ جن مسلمانوں نے مرتبہ نبوت کو اور مرتبہ مصطفیٰ کو اور عقیدت مصطفیٰ کو اپنے دلوں سے نکال دیا، اب وہ کیا توقع کرتے ہیں کہ انہیں عزت ملے گی دنیا میں؟ ارے وہ نبی صلی اللہ علیہ وسلم کے جن کے چہرے انور کو دیکھ کر صبح ہوتی تھی، اور نبی صلی اللہ علیہ وسلم وہ کہ جن کو دیکھ کر لوگ اپنی عبادتوں کو مکمل کرتے تھے، ان کے لیے کہا جاتا ہے نعوذ باللہ من ذالک کہ اگر ان کا تصور نماز میں آ جائے تو عبادت ختم ہو جاتی ہے، فاسد ہو جاتی ہے، نماز ٹوٹ جاتی ہے، یا نعوذ باللہ من ذالک یہ شرک ہے۔ تو جب تصور میں یہ ہو کہ انسان اپنی عقل کی بنیاد پر باتیں کرے، تو پھر کیسے تصور کوئی کرے کہ اس امت کو یا اس ملت کو عزت ملے گی دنیا میں؟ یاد رکھیے کہ قونو قردتن، جب کہا کہ تم بندر ہو جاؤ، یا موسیٰ علیہ السلام کی قوم پر عذاب آیا، حضرت شیس کی قوم پر عذاب آیا، حضرت لوط کی قوم پر عذاب آیا، حضرت عیسیٰ علیہ السلام کی قوم پر مشکلات و عذاب آئے، حضرت موسیٰ علیہ السلام کی قوم پر عذاب آئے، اسی طرح سے دیگر انبیاء اور رسول کے اقوام پر عذاب آئے، کیا وجہ تھی؟ اگر آپ دیکھیں ساری تاریخ کو اٹھا کر دیکھیں، حقائق کو اٹھا کر دیکھیں، وہ لوگ اللہ کو تو مانتے تھے، اللہ کے منکر نہیں تھے، اللہ کو مانتے تھے، کسی نہ کسی طرح سے، کسی نہ کسی طرح سے اللہ کو مانتے تھے، لیکن وہ اللہ کے رسول کی توہین کیا کرتے تھے، اس لیے اللہ نے ان کو ذلیل و خوار کیا۔ آج بدنصیبی یہ ہے کہ مسلمان بھی اللہ کے نبی صلی اللہ علیہ وسلم سے محبت کا حق ادا نہیں کر رہے، ہم توہین کر رہے ہیں، ہم صرف خاکوں کی بات کیا کرتے ہیں کہ غیر مسلمانوں نے خاکے بنا دیے، کارٹون بنا دیے، نعوذ باللہ من ذالک، غیر مسلموں نے یہ کر دیا، غیر مسلموں نے وہ کر دیا، ہم خود مسلمان بھی تو منافقت کر رہے ہیں نبی کریم صلی اللہ علیہ وسلم کے مرتبے سے۔ ہم خود اپنے عمل کو دیکھیں، ہم نماز پڑھتے ہیں تو اس کے اندر ریاکاری ہے، ہم زکوٰۃ دیتے ہیں تو ہم بچانا چاہتے ہیں اپنے پیسے کو، ہیلے بہانوں سے نعوذ باللہ من ذالک علماء سو کے پاس جا کر ہیلے بہانوں سے اپنے زکوٰۃ کو بچانے کی کوشش کرتے ہیں۔ ہم اگر عبادت کا کوئی طریقہ بھی کرتے ہیں تو یہ کرتے ہیں کہ کوئی مولوی ایسا مل جائے جو فتویٰ دے دے کہ میں بخشا جاؤں گا، جنت میں چلا جاؤں گا، اور مولوی بھی موضوعات حدیث سنا کر، بہت سارے مولوی جو علماء سو ہیں ان کی بات کر رہا ہوں، علماء حق کی بات نہیں کر رہا، کہ بس تم ہمارے مسجد میں یا ہمارے مدرسے میں اتنا چندہ دے دو، یا ہمارے عقیدے کا یہ کام ہو رہا ہے اس کے اندر اتنا دے دو تو میں تمہیں بتاتا ہوں تم جنت میں چلے جاؤ گے، تو بس پیسہ لیا اور جنت میں پہنچا دیا، جنت مجھے ملے نہ ملے آسرا تو ہے۔ اب پیر صاحب کے پاس چلے گئے، پیر صاحب نے بس ایک تعویذ دے دیا، جنت میں پہنچ گئے، سارے مسئلے حل ہو گئے، نماز پڑھو نہ پڑھو، شراب پیو، جوا کھیلو، آوارگی کرو، اولاد کو بےہودہ اور بدتمیز نکالو، اور زندگی کی ساری برائیاں، گناہ کبیرہ اور صغیرہ کو اپنے گلے سے لگائے رکھو، پھر کہو کہ کوئی بات نہیں ہے، پیر صاحب ایک نظر ڈالیں گے، اعمال صالحہ ہمیں مل جائیں گے، بس ہماری تو بخشش ہو گئی، یا ہمارا فلاں مولوی ہے بس ایک دعا کر دے گا، بس فکر ہی نہیں ہے، ہمیں آخرت کے اندر ساری شفاعت نصیب ہو جائے گی۔ یہ غلط فہمیاں ہیں، دل سے اور دماغ سے نکال دیں سب۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے اپنے گھرانے کے لیے جب یہ اصول رکھا ہے کہ حضرت فاطمہ الزہرا کے لیے فرمایا کہ اگر فاطمہ یہ جرم کرتی تو میں اس کے ہاتھ کاٹ دیتا رضی اللہ تعالیٰ عنہ، تو پھر اس کے بعد کیا رہ جاتا ہے؟ حضور کریم صلی اللہ علیہ وسلم نے جب خود نماز نہیں چھوڑی، کوئی دین کے شریعت کے اصول کو پامال نہیں کیا، کبھی بھی یہ نہیں کہا کہ مجھ پر شریعت نے یہ حکم نازل کیا تھا اب نہیں ہے۔ آپ حضور کریم صلی اللہ علیہ وسلم کے وصال کا وقت دیکھیے، حضور کریم صلی اللہ علیہ وسلم کس طرح اس دنیا تشریف لے گئے، حضور کو کتنی تکلیف تھی، یہ عالم تھا حضور کا کہ چہرہ پسینہ پسینہ ہے، حضور نے اپنے حجرہ مبارکہ سے پردے کو ہٹایا، دیکھا نماز کھڑی ہو رہی ہے اور حضور نے نماز پڑھی حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے پیچھے، اور اس کے بعد حضور غشی میں چلے گئے، روایت میں یہی ہے، نماز وہاں بھی ترک نہیں کی۔ تو میں یہ عرض کر رہا ہوں کہ ہم کہاں کھڑے ہوئے ہیں، ہم منافقت کرتے ہیں، ہم جھوٹ بولتے ہیں اپنے ساتھ، آج ہماری ذلت اس لیے ہے کہ ہم نے اللہ سے بھی جھوٹ بولا ہے اور نبی کے مرتبے کو بھی ہم نے کم کر دیا ہے معاشرے کے اندر صلی اللہ علیہ وسلم، اس لیے ہمارے لیے مشکلات ہو رہی ہیں۔ ہم اپنے ماں باپ کی عزت کرتے ہیں، ہم اپنے دوستوں کی عزت کرتے ہیں، اپنے جھوٹے ظالم فاجر جو حکمراں ہیں ہم ان کی اطاعت کرتے ہیں، ہم اس کی بظاہر عزت کرتے ہیں یا اس کے لیے شب و روز محنت کرتے ہیں کہ نہیں اس کے نام کو روشن کیا جائے، اس کو مضبوط کیا جائے، کیونکہ اس کے ذریعے ہمیں مرتبے ملتے ہیں، لیکن ہم نے اس مرتبے کو بھلا دیا جس کے ذریعے ہمیں ایمان کا مرتبہ ملتا، اخلاص کا مرتبہ ملتا، حقیقت کا مرتبہ ملتا، ہمیں خدا کی ذات کو پہچاننے کا مرتبہ ملتا، ہم نے اس کو فراموش کر دیا اور ہر بات میں ہم نے شرک بدعت شرک بدعت شرک بدعت کر کے ایک زندگی کو مشکل کر دیا ہے، اپنی زندگی کے اندر خوف طاری کیا ہے۔ اللہ تعالیٰ بخشنے والا ہے، اللہ غفار ہے، اللہ ستار ہے، اللہ ایوب کو بھی جانتا ہے اور اس کی پردہ پوشی بھی کرتا ہے، ستر پوشی بھی کرتا ہے۔ اس لیے عزیزان گرامی ایک بات عرض کروں کہ مرتبہ نبوت محمدی صلی اللہ علیہ وسلم کو سمجھ لو، عقیدت کے ساتھ اپنی جبینوں کو جھکا دو، نماز کے اندر تمام دنیاوی آلودگیوں سے پاک ہو کر سجدہ ایسے کرو کہ نماز قبول ہو، اور عبادت ایسے کرو کہ کعبہ اور مدینہ نظر آئے، تو معاملات اس طرح ہو جائیں گے کہ ہم زمین پر دعا کریں گے اور آسمانوں پر قبول ہوں گی۔ آج دعائیں قبول کیوں نہیں ہوتی ہیں؟ سوچے تو صحیح ذرا آپ، دعا کیوں نہیں قبول ہوتی؟ ہر روز گڑ گڑا کے دعا کرتے ہیں۔ وہ اللہ والے نمازی کہاں ہیں؟ وہ اللہ والے لوگ کہاں ہیں؟ حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کا زمانہ ہے اور حضرت عمر فاروق کی خدمت میں صحابہ کرام حاضر ہوتے ہیں اور مدینے میں یہ عالم ہے کہ بارش نہیں ہوئی، سارے کھیت سوکھ رہے ہیں، مدینے کا ذرہ ذرہ جو خوشبوؤں سے مہکتا تھا وہ آزمائش کے لیے، مسلمانوں کے لیے وقت آ گیا۔ حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کو صحابہ نے مشورہ دیا کہ حضرت عباس رضی اللہ تعالیٰ عنہ سے چل کر دعا کی درخواست کیجیے۔ حضرت عباس رضی اللہ تعالیٰ عنہ حضور کریم صلی اللہ علیہ وسلم کے چچا تھے، 99 سال میں ان کا انتقال ہوا ہے، حضور کے بعد ان کا انتقال ہوا۔ تو رضی اللہ تعالیٰ عنہ سب گئے، یہ اللہ والوں کی بات کر رہا ہوں میں، سب گئے۔ عمر جیسے حاکم وقت ہاتھ باندھ کر عرض کرتے ہیں کہ سرکار دعا فرمائیے کہ اللہ تعالیٰ آپ کی دعا کو قبول فرمائے گا۔ صلاۃ الاستسقاء کی بات ہو رہی ہے، بارش کے لیے نماز پڑھنے کی دعا کی بات ہو رہی ہے۔ سرکار مدینہ صلی اللہ علیہ وسلم کے خانوادے کا یہ رکن آسمان کی طرف نگاہ اٹھاتا ہے، ہاتھ بلند کرتا ہے اور دعا کرتا ہے، اللہ تعالیٰ ان کی دعا کی برکت سے اسی وقت باران رحمت بھیجتا ہے اور مدینہ رحمتوں کی بارشوں سے جل تھل بن جاتا ہے، اور مدینہ کے نواح میں اس طرح سے کھیتیاں سیراب ہوتی ہیں کہ بھٹک کر خدا جانے جاتے کہاں نہ ہوتا اگر ان کا نقش قدم، جھلس جائے اخلاق کی کھیتیاں نہ برسے اگر ان کا ابر کرم۔ یہ ان کا ابر کرم تھا۔ تو یہ کیوں بارش ہوئی، اللہ نے کیوں سنا؟ یہ اس لیے سنا کہ سب اللہ کے نبی کی ذات سے محبت کرتے ہیں اور احترام اور عزت اور اپنی زندگیوں کو ان کے قدموں پہ نثار کرتے ہیں، اس لیے اللہ نے ان کی بات سنی۔ آج ملت اسلامیہ کروڑوں اربوں کی تعداد میں ہر روز دعائیں کرتی ہے اور پھر بھی ذلت کا شکار ہے، کیوں ہے؟ اس لیے کہ ہم نے مرتبہ نبوت کو گرا دیا ہے، ہم نے نبی کی محبت کو گرا دیا ہے، اور وہ جو منافقین جو کسی وقت اللہ کے نبی کی شان میں توہین کیا کرتے تھے، آج ہم نے جانتے بوجھتے یا انجانے میں نعوذ باللہ من ذالک اسی روش کو اختیار کیا ہے، جس کی وجہ سے ہم ہر بات میں صرف اعتراض کرتے ہیں، ہر بات میں اعتراض کر کے ملت اسلامیہ کو تقسیم کرتے ہیں۔ سمجھنے کی کوشش کیجئے کہ اللہ کیا چاہتا ہے اور نبی کریم صلی اللہ علیہ وسلم کیا چاہتے ہیں۔ دین بہت آسان ہے، ان الدین عند اللہ الاسلام، اللہ کے نزدیک دین تو صرف دین اسلام ہی ہے، اور یہ بہت آسان ہے۔ سمجھنا یہ ہے کہ ہمیں اس پر چلنا کیسے ہے، اللہ کے راستے پر ویسے چلیں جیسے کہ اولیاء اکرام چلے ہیں، صحابہ اکرام چلے ہیں، اور ان کی زندگیوں کا مطالعہ کیجئے، ہر چیز نظر آئے گی۔ اب میں بات پھر وہی لے کر جا رہا ہوں کہ جو لوگ کہتے ہیں کہ غیر اللہ کے نام سے اگر کچھ ذبح کر دیا تو وہ حرام ہو گیا، تو جن فقہاء کرام نے بادشاہوں کی دعوت کا کہا ہے وہ ان کے دور کے مطابق ہے کہ ظالم بادشاہ جہاں جاتے غربا و مساکین کے اوپر ظلم و ستم کے پہاڑ ٹوٹ جاتے تھے۔ یعنی کسی ظالم بادشاہ کو بلانا اور اس کی دعوت کر کے اس کے ظلم میں شریک ہونا ہے، اس لیے یہ گناہ ہے۔ اب اگر کوئی اللہ والا بادشاہ، کتنے اللہ والے بادشاہ گزرے ہیں، حضرت عمر بن عبدالعزیز رضی اللہ تعالیٰ عنہ، اگر کوئی ان کی دعوت کرتا اور دوسرا کہے کہ صاحب یہ گناہ ہے، بادشاہ وقت کو نہ بلایا جائے، یہ تو گناہ ہے کیونکہ فقہاء نے اس پہ اپنا فتویٰ دیا ہے، تو ایسا نہیں ہے۔ نیت، معاملہ، حالات اور بادشاہ وقت کا کردار اور اس کا رویہ دین کے لیے کہ وہ شریعت کے لیے کتنا کام کر رہا ہے، جب یہ سب مل جاتے ہیں تو دعوت کا حرام ہونا یا حلال ہونا قرار پاتا ہے۔ کسی جانور کا ذبح ہونا حلال ہوگا یا حرام ہوگا وہ اس پر ہوگا کہ ہم نے کیا کیا۔ ایک ایسا ظالم بادشاہ ہے جو لوگوں کو قتل کرتا ہے، جو گھروں سے بچیوں کو اغوا کراتا ہے، जो लोगों के गर्दनों को काट कर अपने हुक्मरानी के महल तामीर करता है, जो लोगों पर जबरदस्ती टैक्स लगाकर उनको गरीब कर देता है, और जो अमीर लोग हैं उनकी मदद करता है और गुरबा को कोड़े लगवाता है, ऐसा शख्स अल्लाह के नज़दीक गुनाहगार है और इस काबिल नहीं है कि उसको अमीर अमीर कहा जाए या अमीर मुमलिकत कहा जाए या खलीफा वक्त कहा जाए। अब ऐसों का अगर कोई हिमायत करे और उनका साथ दे, उनकी दावतें करें और उनको इज्जत दें और उनके हुक्म को ज़िल्ले इलाही यानी अल्लाह का साया कहकर ये कहा जाए कि ज़िल्ले इलाही तशरीफ़ लाते हैं, तो नऊज़ बिल्लाह मिन ज़ालिक। अव्वल तो अल्लाह का ज़िल यानी अल्लाह का साया है ही नहीं, तो बादशाह वक्त जो गुनाहगार है कैसे अल्लाह का साया बनेगा। और कोई अगर ये कहे कि नियाबत, तो नियाबत जो है वो अल्लाह की नहीं होती, खिलाफत के मामलात के अंदर नियाबत का मामला दूसरा है। जो दीन का दर्द रखते हैं और जो दीन पर चलते हैं वो अल्लाह के राह में चलने वाले होते हैं। इसलिए कहा गया है कि नेक जो बादशाह ने वक्त उनकी दावत करना इबादत है, और जो उनके लिए जानवरों को जुबा करे वो सवाब है। अब अगर आप देखें सुल्तान सलाहुद्दीन अयूबी, इनकी अगर कोई दावत करता तो क्या ये हराम होता? पूरी जिंदगी इन्होंने अल्लाह के लिए वक्फ किए, नबी के लिए वक्फ किए। नूरुद्दीन, सुल्तान महमूद, उमर बिन अब्दुल अजीज रहिमहुल्लाह ताला अलैह, और बहुत सारे, नूरुद्दीन जंगी की बात, बहुत सारे और लोग गुजरे, तो इनके दावतें करना क्या गुनाह था? नहीं, सबके सब ये अल्लाह वाले फुकरा थे, जो फकीर थे, बजाहिर बादशाह थे लेकिन अंदर से फकीर थे। खुद अबू बिन अदम का हमारे अहबाब को मालूम है कि बादशाह वक्त थे और फिर किस तरह से अल्लाह ने कैसे वक्त उनका बदला और कैसे फकीर बने, कितने बड़े बड़े बुजुर्ग जो हुए उन्होंने बादशाहतों को ठोकर में रख दिया। अब आयत वमा उहिल्ला लिगैरिल्लाह भी, इससे जो दलील दी गई है कि जो लोग कहते हैं कि जो कुछ भी अल्लाह के अलावा, अल्लाह के नाम के अलावा जुबा किया गया वो हराम है, यानी बादशाह वक्त के लिए अगर किया गया तो यह हराम है, तो इसका जवाब यह है कि उनकी दलील ही गलत है। ये क्यों? कि उन्होंने कुरान की इस आयत को गलत पेश किया है। दलील यह है कि ये उस जमाने में उस वक्त, और आज भी कुरान इस जमाने में इस वक्त हर लम्हे सबके लिए है और हर लम्हे हर एक पर उसका इतलाक होगा। उस जमाने में जो लोग देवी देवताओं के नामों से या पुजारी पूजा के नाम से या जो काहिन है या नजूमी थे, वो अपने नजूम के नाम से जो कुछ भी जुबा करवाते थे जो अल्लाह के तकबीर के अलावा था, उसको हराम करार देने की बात की गई है। अब उस जमाने के हालात के अंदर जो बुतपरस्त लोग थे, जो जाकर जानवरों की भेंट चढ़ाया करते थे या इंसानों की भेंट चढ़ाते थे, तो इंसानों की भेंट तो आज भी हराम है, उस जमाने भी हराम है, लेकिन अगर जानवर आज अल्लाह के नाम पर जुबा किया जाए या नेकी के लिए जुबा किया जाए तो वह हलाल है। लेकिन उस जमाने के अंदर जो जानवर जुबा किए जाते थे बुत देवी देवताओं के लिए, तो उसको हराम करार दिया गया था। अब अगर उसको आज ये कहकर के साहब 11वीं शरीफ के लिए, 12वीं शरीफ के लिए ये हुक्म आया है और कुरान में ये कहा गया है, तो ये नऊज़ बिल्लाह मिन ज़ालिक शान नुज़ूल के ख़िलाफ़ है, कुरान के ख़िलाफ़ है, उसूल के ख़िलाफ़ है। क्योंकि जो कुछ भी देवी देवताओं के लिए किया गया है, कहा गया है, वो आप कैसे किसी मुबाह काम के लिए, नेकी के लिए, मुस्तहब के लिए इस्तेमाल कर सकते हैं? ये दलील गलत है, ये दलील गलत है। रूहुल बयान के पारा नंबर 2 के हाशिए पर लिखा गया है कि ये जो आयत कुरान करीम में इस्तेमाल हुई है, ये 4 जगह पर इस्तेमाल की गई है। कौन सी आयत? वमा उहिल्ला लिगैरिल्लाह भी। तमाम जो मकामात हैं उनमें अल्फाज मुख्तलिफ तरीकों से बयान किए गए, कभी कोई लफ्ज पहले लाया गया, फिर कभी कोई लफ्ज बाद में लाया गया, मतलब एक ही है। और वो मतलब क्या है? कि जो अल्लाह के अलावा किसी और नाम से ज़ुबह किया जाए वो हराम है। जैसे कुरान करीम में इरशाद है, हुर्रिमत अलैकुमुल मैतता वद्दमु वलहमुल खिंजीरी वमा उहिल्ला लिगैरिल्लाहि बिह, तुम पर हराम है मुर्दार और खून और सुअर का गोश्त और वो जिसके ज़बह में गैर खुदा का नाम पुकारा गया हो। इसका मतलब यही है कि जो फाज़ अहकामात हैं कि ऐसा जानवर जिसके ज़बह में गैर खुदा का नाम पुकारा गया, यानी اس میں مشرکین کے عمل کو بیان کیا گیا ہے کہ جو لات، منات، عزا، حبل یا دیگر دیوی دیوتاؤں کے لیے، جیسے آج کل کالی ماتا کے نام سے کسی نے کر دیا، ماتا اس ماں کو کہتے ہیں وہ اپنی، یا گنیش کے نام سے کر دیا، یا کسی اور کے نام سے کر دیا، بہت سارے آتے ہیں، یا کسی اور کے نام سے ذبح کر دیا، تو یہ سب حرام ہے. اس کو کھانا، اس کو بانٹنا، اس کا حصہ بننا مسلمان کے لیے حرام ہے، نہیں کھا سکتا. اسی میں دیگر گوشت بھی آتا ہے، جیسے جھٹکے کا گوشت وغیرہ، وہ بھی غیر اللہ کے نام سے ہوتا ہے، یعنی اللہ کا نام ہی نہیں ہوتا اس میں، جھٹکا ہوتا ہے، تو وہ بھی حرام ہے. اسی لیے مسلمان کسی بھی جگہ سے ایسا گوشت نہیں کھاتے جو ذبح نہ کیا گیا ہو، اور طریقے سے ذبح نہ کیا گیا ہو جس کے لیے حلال طریقہ ہے. یعنی اگر ذبح کرتے ہوئے مشرکین کہا کرتے تھے بسم اللات والعزا، زور سے پکار کرتے تھے بسم اللات والعزا، یعنی لات اور عزا کے نام سے، اب اس کے مقابلے میں مسلمانوں نے کیا کیا، بسم اللات والعزا کے مقابلے میں مسلمان ذبح کے وقت میں کہتے ہیں بسم اللہ اللہ اکبر. اور تمام حضور کے زمانے میں بھی صحابہ کرام، پھر اس کے بعد مفسرین، تابعین، تبع تابعین، سب نے اس بات پر اتفاق کیا ہے کہ یہ عبارت مشرکین کے لیے ہے. قرآن کریم میں جو اصول بیان کیے گئے ہیں، ہمیں یہ دیکھنا چاہیے کہ وہ آیتیں جو بیان کی گئی ہیں ان کو ہم کہاں استعمال کر رہے ہیں. بدنصیبی یہ ہے کہ بعض لوگوں نے یہ کیا ہے کہ قرآن کریم کے چھوٹا سا حصہ بیچ سے لیا اور اس کو اپنی مرضی کے مطابق استعمال کر لیا، اور بعض لوگوں نے یہ کیا کہ جو آیتیں مشرکین کے لیے آئی تھیں وہ مسلمانوں پر لگا دی. ارے صاحب آپ یہ کام کرتے ہیں، دیکھیے قرآن یہ کہتا ہے. تو ایک عام آدمی جس کو شان نزول نہیں معلوم کہ یہ آیت کیوں آئی تھی، وہ بیچارہ پریشان ہو جاتا ہے کہ واقعی میں تو ایسے کرتا ہوں لہٰذا اب یہ ہو گیا. تو اس کو کنفیوز کرنا، اگر کنفیوز بھی کر دیا اور اس کے ذہن کو بدلنے کے لیے کوشش کی، تو گویا آپ نے اس کو نیکی سے ہٹایا. جو آیتیں آئی ہیں پہلے یہ بتائیے کہ یہ آیت آئی کس کے لیے ہے، کس سلسلے میں آئی ہے، اس کا واقعہ کیا ہے، ہوا کیا تھا. آپ کچھ نہیں بتاتے، بس آیت بیچ سے نکالی اور جو کافروں اور مشرکین کی آیتیں ہیں جو ان کے متعلق ان کے اوپر آئی تھی، ان کے خلاف آئی تھی، یا ان کو سزا کی صورت میں یا ان سے ناراضگی کے لیے اللہ کی طرف سے آئی تھی، وہ سب کے سب آپ نے مسلمانوں پہ لگا دیا اور مسلمان کو کافر بنا دیا آپ نے. یہ طریقہ ہمارے یہاں بہت عام ہو گیا ہے اور یہ بہت زیادہ استعمال ہونے لگا ہے، جو کہ قرآن کی توہین ہے اور قرآن سے اپنا مقصد ایسے حاصل کرنا کہ جس سے مسلمان ملت میں انتشار پیدا ہو اور جو صحیح عقیدے پر چلنے والے لوگ ہوں ان کے دلوں کے اندر وسوسے پیدا کرنا، یہ دراصل منافقین کا کام ہے، مسلمان یا مومن کبھی ایسا نہیں کرتے. اگر مخالفین کے بہت سارے ایسے لوگ ہیں جنہوں نے ترجمہ کیے ہیں انگریزی کے اندر، دیگر زبانوں کے اندر، وہ جب ترجمہ کرتے ہیں تو پھر وہ قرآن کریم کے ترجمہ اپنی مرضی کے مطابق کرتے ہیں، ایسے قرآن کے ترجموں کو نہیں پڑھنا چاہیے. بہت سارے لوگ ایسے بھی ہیں جب اس آیت کا ترجمہ کرتے ہیں تو اس کو بدل کر بولتے ہیں، اور وہ کہتے ہیں کہ صاحب وما اہل لغیر اللہ کا مطلب یہ ہے کہ نبی کریم صلی اللہ علیہ وسلم، اولیاء کرام، اور اسی طرح میلاد شریف، عرس اور گیارہویں، اور دیگر جو اہم معاملات ہیں، اگر اس میں کوئی کھانا کھلایا گیا تو یہ حرام ہو گیا. اور یہ تاثر دیتے ہیں کہ اس طرح یہ اللہ کے علاوہ کسی اور کا نام لیا گیا ہے، یہ حرام ہے. یہ حالانکہ ایسا نہیں ہے. آیہ مبارکہ کا مفہوم جو بیان کرنا ہے، اگر حقیقت کے ساتھ بیان نہ کیا جائے تو یہ اس ضمن میں آتا ہے کہ ہم نے آیت کو بدل دیا ہے. جو لوگ اپنی مرضی سے آیت کو بدل کر اس کے مفہوم کو بدل دیتے ہیں کہ گیارہویں شریف اور میلاد پر لگا دیا اس کو، گویا وہ آیت کے شان نزول کو بدل رہے ہیں، آیت کے اصول کو بدل رہے ہیں کہ آیت کیوں آئی تھی. وہ کافر، وہ مشرک جو لات، منات، عزا اور حبل، یا جو دیوی دیوتاؤں اور بتوں کے سامنے جھکتے تھے اور اپنے خداؤں کے سامنے چڑھاوے چڑھاتے تھے اور جانور ذبح کرتے تھے، گائے، بکرا، بیل وغیرہ، اونٹ وغیرہ، تو یہ ان کے خلاف یہ آیت آئی تھی. اب اس کو گیارہویں شریف پر اگر آپ لے آئے ہیں اور یہ سب کچھ کہا، تو اس کا مطلب ہے آپ نے قرآن کو بدل دیا، اور قرآن کو بدل کر آپ جب یہ بات کریں گے تو گویا آپ سب سے بڑے مجرم آپ ہیں کہ آپ قرآن کو بدل رہے ہیں، تحریف کر رہے ہیں، اس کے اصول کو بدل رہے ہیں. اصول وہ نہیں ہے جو وہاں پر بیان کیا گیا تھا. کیا کوئی بھی شخص ایسا اہل سنت کا ہے جو عقیدہ تصوف پر قائم ہو یا بزرگان دین کا ماننے والا ہو اور وہ یہ کہے نعوذ باللہ من ذالک کہ میں تکبیر نہیں پڑھوں گا، لیکن میں یہ کہوں گا کہ बिस्मिल्लाह अब्दुल कादिर जिलानी, या बिस्मिल्लाह की जगह पर वो इस्तेमाल नऊज़ुबिल्लाह मिन ज़ालिक लात व मनात के नाम के साथ जैसे लोग करते थे, वो बिस्मे बिस्मे अलिफ, बिस्मे जीम, या बिस्मे फलां, या उस नाम के साथ और उसके बाद ज़ुबा कर दे। कोई ऐसा है जो किसी और के सिर्फ नाम लेकर ज़ुबा करता हो और बिस्मिल्लाह अल्लाह अकबर ना कहता हो? तो कैसे आप ये कह सकते हैं कि अल्लाह का नाम नहीं लिया गया? बिस्मिल्लाह अल्लाह अकबर कहकर ही एक मुसलमान ज़ुबा करता है और उसके बाद वो मिलाद में तकसीम करता है उस खाने को। तो आप क्यों लोगों को धोखा देते हैं ऐसी बात करके कि जिसका कोई वजूद ही नहीं है और जिसका कुरान हुक्म ही नहीं देता, आप कुरान के हुक्म को अपनी मर्जी से तब्दील करके लोगों के अकीदों को ख़राब करके आप समझते हैं कि आप कोई नेकी का काम कर रहे हैं? ये गलती है, ये गुनाह है और ये कुरान की तहरीफ है। इससे तौबा करना चाहिए, इस्तग़फ़ार करना चाहिए, क्योंकि इससे मुनाफिक मजबूत होते हैं, दीन कमज़ोर होता है, मिल्लत इस्लामिया की कमज़ोरी होती है और अल्लाह के और उसके नबी के कुरान की तौहीन होती है। ऐसा होता ही नहीं जो आप कर रहे हैं। अब आप देखिए कि कितने लोग ऐसे गुजरे हैं कि जो बुजुर्गान दीन के वक्त से काम कर रहे हैं और जिन्होंने ये बताया कि अल्लाह के नाम के साथ जो काम किया जाए, यहाँ तक कि जो खाना खाया जाए वो भी अल्लाह के नाम के साथ शुरू किया जाए। और मुसलमान सारे के सारे अल्लाह के नाम से ही शुरू किया करते थे। अब अगर कोई शख्स जानवर को लिटाने से पहले या ज़ुबह के बाद दुआ के लिए, यानी पहले बिस्मिल्लाह अल्लाह अकबर कह दिया उसके बाद दुआ के लिए कोई नाम ले, तो इसमें कोई हर्ज नहीं है कि उसके नाम से ज़ुबह किया गया। हिदाया, जो अहले सुन्नत की बहुत बड़ी किताब है जिसको हिदाया कहते हैं, फ़िक़ह की बहुत बड़ी किताब है, हिदाया अवलैन और हिदाया आखरैन बहुत मशहूर किताबें हैं, फ़िक़्हे हनफ़ी की आरा इसमें मौजूद हैं, उसमें मज़कूर है कि ऐसा जानवर जिसमें पहले बिस्मिल्लाह अल्लाह अकबर पढ़ा गया और उसके बाद फिर किसी के लिए सदका किया गया या उसको खैरात किया गया या उसके लिए उसका नाम पढ़कर सवाब के लिए उस पर कुछ पढ़ा गया, तो ये हराम नहीं है। इस तहकीक से मालूम हुआ कि औलिया कराम या ग्यारहवीं शरीफ या बारह रबी अव्वल या और दीगर अय्याम पर खाना तकसीम करना और उनके नाम से ज़ुबा करना और खैरात और सदक़ात करना, ये सब जायज़ है ईसाले सवाब के लिए, कोई चीज़ हराम नहीं है। और अल्लाह की मोहब्बत करने वाले लोग इस बात को अच्छी तरह जानते हैं कि उनका अमल इखलास के साथ सिर्फ अल्लाह के लिए होता है। इसीलिए अगर कोई शख्स नज़र माने कि मैं अगर इसमें इस मामले में कामयाब हो जाऊं, मुझ में मुकदमा है खुदा नख्वास्ता या मुझे परेशानी है और मैं अगर कामयाब हो जाऊं तो मैं अल्लाह की राह में एक गाय ज़ुबा करूंगा और इसका सवाब हुज़ूर करीम सल्लल्लाहु अलैहि वसल्लम को पहुंचाऊंगा, तो यह हराम नहीं है। क्यों? कि वो अल्लाह की राह में ज़ुबा कर रहा है और इस सारे सवाब हुज़ूर करीम सल्लल्लाहु अलैहि वसल्लम को दे रहा है। इस ऐसे जानवर का गोश्त खाना क़ुरबानी के जानवर के जैसे गोश्त खाने का सवाब है, ऐसे ही अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के नाम पर दिया हुआ सदक़ा मुसलमानों के लिए बरकत है। अल्लाह ताला से दुआ है कि अल्लाह ताला हमारे अकायद को दुरुस्त रखे और हमें मुनाफिकत से महफूज रखे और हमारे ईमान में हलावत पैदा करे और इखलास पैदा करे और हमें दीन की समझ अता फरमाए ताकि हम दीन पर सही तरह से चल कर अल्लाह के और उसके नबी सल्लल्लाहु अलैहि वसल्लम के अहकाम को अपनी ज़िंदगी में अपना सकें और कामयाबी हासिल कर सकें। आमीन। वाखिर दावाना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन।